من لساني يفقه قولي ربي يسر ولا توسر وتمم بالخير. اللہ تعالیٰ کی توفیق سے ہم ڈونٹ بی سیڈ کے آج ڈے 31 پہ ہیں. اللہ تعالیٰ سے دعا ہے کہ پورے وقت میں عافیت کے ساتھ ہمیں سلسلے کو پورا کرنے کی توفیق دے. اور ہم اس کتاب کی بالکل آخری سطروں پہ ہیں اور اس دعا کے ساتھ اور امید کے ساتھ کہ اللہ سبحانہ تعالیٰ سب ساتھیوں کے غموں کو تکلیفوں کو دور کرے, بیماریوں سے شفا دے. حقیقت ہے کہ ایک چھوٹا سا غم بھی ہماری ساری توجہ لینے کے لیے کافی ہوتا ہے. انسان کی ایک کمزوری ہے کہ وہ خوشیاں تو بہت ساری سہار بھی لیتا ہے اور کبھی کبھی اس کو پتہ بھی نہیں چلتا کہ میرے پاس کتنی نعمتیں ہیں اللہ کی اور کتنی خوشیاں. لیکن ایک چھوٹا سا غم بھی زندگی میں اس کو ملتا ہے اگر, تو وہ اس غم کی وجہ سے بھی اتنا دکھی اور اتنا پریشان دکھتا ہے. کبھی کبھی ایسے لگتا ہے کہ کبھی اس نے خوشی کا نام نہیں سنا. اور یہ بات آپ کے میرے نہیں, حقیقت میں قرآن پاک کے مشاہدے میں بھی یہی چیز ہے. اللہ تعالیٰ نے کئی جگہ پہ اس کا تذکرہ کیا کہ انسان کو جب دکھ پہنچتا ہے تو بعض دفعہ بھول ہی جاتا ہے, اور جب کبھی غم پہنچتا ہے تو بہت ہی مایوس ہو جاتا ہے. تو اللہ تعالیٰ سے دعا ہے کہ وہ آپ سے مجھ سے بہترین طریقے سے اس چیز کو قبول کر لے. تو آئیے دیکھتے ہیں کہ آج کی آیت کون سی ہے اور ہمیں اس میں سے کیا ملے گا. اپنی اپنی زندگیوں کو سامنے رکھتے ہوئے پہلے تو بڑے شعور سے کہیے الحمدللہ الحمدللہ. پھر کہیے کہ اے مالک, تو نے جو مجھے دیا ہے وہ تو نے کسی کو بھی نہیں دیا. اس طریقے سے پیار محبت کے ساتھ اللہ تعالیٰ سے باتیں کرتے ہوئے اگر ہم اس کو سنیں گے, پڑھیں گے, پڑھائیں گے, تو انشاءاللہ تعالی ہماری زندگیوں میں زیادہ خیر آئے گی, ہم اس سے بہترین فائدہ لینے والے بن جائیں گے. تو آج کی آیت سورت لقمان آیت 23 ہے. ومن کفر فلا یحزنک کفرہ الینا مرجعہم فننبئہم بما عملوا ان اللہ علیم بذات الصدور. اب جو کفر کرتا ہے اس کا کفر آپ کو غم میں مبتلا نہ کرے, انہیں پلٹ کر آنا تو ہماری ہی طرف ہے, پھر ہم انہیں بتا دیں گے کہ وہ کیا کچھ کر کے آئے ہیں. یقیناً اللہ تعالیٰ سینوں کے چھپے ہوئے راز تک جانتا ہے. نبی صلی اللہ علیہ وسلم لوگوں کو اللہ کی طرف بلاتے ہی رہے اور کچھ لوگ انکار کرتے ہی رہے. دوسرے لفظوں میں آپ کہہ لیجئے کہ آپ نے بلانے کا حق ادا کر دیا. یہ وہ چیزیں ہوتی ہیں کہ جس کو انسان پوری کوشش اور خواہش کے باوجود بھی نہیں کر پاتا. کیوں نہیں کر پاتا؟ کیونکہ اس کے اندر کی آنکھ بند ہوتی ہے. تو نبی صلی اللہ علیہ وسلم کے دل میں تکلیف ہوتی تھی, آپ لوگوں کو ہدایت کی اس کتاب کو چھوڑ کر ادھر ادھر کی چیزوں میں پھٹکتا دیکھ کر. سوچتے بھی تھے اور محسوس بھی کرتے ہوں گے کہ آخر ان کو ہو کیا گیا. اور سچی بات ہے کہ جب آپ کے اندر کی آنکھ کھلتی ہے اور آپ کو وہ نور بصیرت مل جاتا ہے جو کہ بہت سارے لوگوں کو نہیں ملا ہوتا, تو آپ لوگوں کو رنگ رلیاں مناتے دیکھ کر اور اللہ سے دور دوسری چیزوں کے قریب ہوتا دیکھ کر سوچتے تو ضرور ہیں کہ آخر ان کو کیا ہو گیا, ان کا دل بند ہے, ان کو سمجھ کیوں نہیں, ان کو شعور کیوں نہیں. تو وہ جو ایک کیفیت ہوتی ہے نا اندر تکلیف کی, دکھ کی, اس کو یہاں اللہ تعالیٰ نے مینشن کیا ہے کہ آپ جو کفر کرتا ہے تو پھر اس کا کفر کرنا آپ کو غم میں نہ ڈالے. یعنی میرے آپ کے لیے اس میں ایک بہت پیارا نقطہ ہے. کفر تو بہت بڑی چیز ہے, شرک اور اسی طرح سے ناشکریاں اور کبائر کا مرتکب ہوتا یا صغیرہ گناہوں کو ہی لائف سٹائل بناتا ہوا اگر آپ لوگوں کو دیکھے تو آپ اس کا غم نہ کریں. آپ نے پورے قرآن میں سے الحمدللہ کم و بیش حزن کی آیتیں پڑھ لیں سیریز میں, آپ کو کیا سمجھ آیا؟ مجھے تو ایک بات سمجھ اس وقت اور بھی اچھی آ رہی ہے کہ نبی کے غم اور تھے اور ہمارا غم کچھ اور ہے. آج نبی والا غم اگر ہمارے دل کو لگ جائے تو ہم میں سے ہر ایک چلتا پھرتا مبلغ بن جائے, کہیں کال سے, کہیں فیل سے, کہیں مال سے. لوگوں کو بلانا ہماری زندگی کا مقصد ہو جائے اور اس دین کی سرفرازی ہمارا مقصد حیات بن جائے. یہ غم جب لگ جاتا ہے نا پھر انسان کو چین نہیں آتا, پھر وہ اسی پہ کڑتا, اسی پہ جلتا ہے और एक से एक कदम आगे लेता जाता है। तो आपने मैंने इस बात से ये सीखना है कि लोगों का गम कीजिए, किस बात का, क्यों हिदायत पे क्यों नहीं। और एक बड़ी रास की बात है और वो लिख लीजिए कि दूसरों की हिदायत का गम ना लगे। तो ये इस बात की दलील है कि अभी आपकी अपनी हिदायत भी पूरी नहीं। और दूसरे लफ्ज़ों में लिख लीजिए, हिदायत पे पूरा होने की आखिरी निशानी कि इंसान को दूसरों की हिदायत का गम लग जाता है। अल्लाह ताला हमें इस तरह हिदायत के रास्ते पे चलाए कि हमें वाकई दूसरों का भी और अपना भी गम लग जाए। चलिए, पिछले सबक में जो पढ़ा उसका खुलासा, ओहद पहाड़ की तरह साबित कदम रहिए, जैसी करनी वैसी भरनी, फसीहो बलीग कलाम का टैक्स, आराम और सुकून तो बस जन्नत में मिलेगा, नरमी मकसूद के हसूल में मदद देती है, पुलक का कोई फ़ायदा ना होगा, और किफ़ायत के मुताबिक अगर मिल गया तो उसी में राहत है। एक से एक पढ़कर खूबसूरत टॉपिक थे। आज का भी टॉपिक बहुत ही प्यारा है, बुरे से बुरे एहतमाल की तवक्को रखिए। ये क्या होता है, बहुत ही प्यारी बात है, जब समझ आ जाएगी तो और प्यारी लगेगी। ये कहते हैं कि मैं इबहाक इंस्टीट्यूट में सेकेंडरी की पहली जमात में था। मेरी पूरी तमन्ना थी कि फर्स्ट पोजीशन लाऊं, पहली के लिए जिद्दोजहद की थी, दिल में ये था कि कम से कम दूसरी पोजीशन तो मिलेगी ही। जो भी पूरे नंबर थे उससे मुझे डिस्कनेक्ट मिल रहा था। मुज़ाकरात में मेहनत, जिद्दोजहद और शब बिदारी के बाद यही तवक्को हो सकती थी। जब रिजल्ट आया तो दूसरे मजमूनों में अच्छी कामयाबी के बावजूद मैं अंग्रेजी में फेल था। ये मजमून मेरे लिए बड़ा बोझ था, ना कुछ याद रहता ना समझ में आता। अब मुझ पर हुस्नो यास के बादल छा गए, कई रातें जाग गुजारी, साथियों में कई हासिद खुश थे। ये चीज़ बिल्कुल मुतवक्के ना थी क्योंकि यहाँ पहली पोजीशन की आस लगाए बैठे थे। मेरे जज्बात मुश्ताइल थे, दिल तंग कि एक उस्ताद ने इस बारे में मुझसे बात की, मुझे दिलासा दिया। इस पर मुझे ये शेर याद आ गया कि हर चीज़ कितनी ही कामिल हो इसमें नक्स रह जाता है, इसलिए अच्छी ज़िंदगी से इंसान धोखे में ना पड़े। बाद में जब भी मुझे अपना वो हुज़न और मलाल याद आता तो हंसी आ जाती क्योंकि यासो मलाल से रिजल्ट में तो कोई फ़र्क ना पड़ता, बल्कि ऐसा ही हाल रहता तो दूसरी मरतबा में मुज़ाकरा और कामयाबी के हसूल ही ना कर पाता। इसलिए मैं कहता हूँ कि नाकामी की सूरत में आप मायूस ना हों, ना मुँह से झाग निकालें और ना ये समझें कि इससे कामयाबी मिल जाएगी। ऐसा सोचना गलत है, इससे कुछ ना होगा बल्कि आपकी नाकामी और ना मुरादी में ही इजाफा होगा। जब हदीस नबवी में एमए का मकाला मैंने पेश कर दिया तो मुनाक्षा हुआ, तो मेरा ख्याल था कि मैंने जवाब सही सही दिए हैं। मुनाक्षा बेसिकली इम्तिहानी की एक शक्ल कह लीजिए, ओरल जो होता है। मैंने जवाब सही सही दिए लेकिन नतीजा आया तो जयत बहुत अच्छा था। इससे मुझे रंज हुआ। मेरे एक दोस्त ने मुझसे बात की और कहा भी, तुम्हें इम्तियाजी दर्जा ना मिला तो इतना सोचने की क्या जरूरत है। दोनों का नतीजा तो एक है कि एमए की डिग्री मिल गई है। फर्ज करो किसी सबब से तुम्हारा मकाला रद्द कर दिया जाता और एमए ना कर पाते तो क्या होता। जाहिर है कि वह दुरुस्त कह रहा था, बात मेरी समझ में आ गई और मैं पुरसकून हो गया। जब तुम्हें किसी नागवार बात की तवक्को हो तो बुरे से बुरे एहतमाल को बर्दाश्त करने के लिए जहन को तैयार कर लो और फिर हत्तुल इम्कान इससे बचने की कोशिश करो। हाथों के तोते उड़ जाना, लानत मलामत और कुलक से सीने की तंगी और कबीदा व खातरी यानी बददिल हो जाना, इसके अलावा कुछ हासिल ना होगा। एमए में जो सबक मिला था वो डॉक्टरेट के मकाले के इंटरव्यू में ताखीर के वक्त काम आया। मकाला इल्मी और तरबियती एतबार से मुकम्मल था। उम्मीद थी कि जल्द ही इंटरव्यू हो जाएगा लेकिन इसमें देर होती गई। लेकिन इस बार मैंने इसे आसानी से लिया, पहले की मानिंद ज्यादा परवाह नहीं की। इससे फायदा ये हुआ कि खतरनाक से खतरनाक तवक्को और एहतमाल, एहतमाल कह लीजिए खतरा, हमल होता है ना, हमला उठाना, तो एहतमला है ये वही। रब्बना वला तहमिल अलैना इसरन, मुराद चाहिए कि अंदेशा खौफ ये ना हो जाए वो ना हो जाए वगैरह। तो इससे फायदा क्या हुआ कि खतरनाक से खतरनाक तवक्को اور اختمال کے لیے ذہنی طور پر تیار رہا اور زندگی یوں ہی چلتی رہی گویا کہ کچھ ہوا ہی نہیں، جس سے پوری تجارت میں گھاٹے اور مال کے جانے کی توقع ہوگی وہ تھوڑے خسارے کو آسانی سے برداشت کر لے گا، جسے قتل ہو جانے کا خدشہ ہوگا اور بس قید کر دیا جائے تو اللہ کا شکر ہی ادا کرے گا اور مصیبت کو آسانی سے برداشت کر لے گا۔ بہت بڑی بات ہے اس میں، اگر آپ نے واقعی اس سے اپنے لیے عمل کا نقطہ لے لیا تو اس کے بعد پھر آپ کبھی بھی اپنے اندر غم نہیں پائیں گے۔ تو کیا پتہ چلا کہ زندگی میں ہمیشہ what can be the worst یہ میٹر ہونا چاہیے۔ اور کہتے ہیں نا کہ بی ریڈی یعنی ہوپ فار دی بیسٹ اینڈ پریپیئر فار دی ورسٹ، یہ زندگی کا اصول لکھیے۔ امید سب سے بہتر کی رکھیے اور تیار سب سے بدتر کے لیے رہیے۔ اس سے فائدہ پتہ کیا ہوگا؟ چھٹکا نہیں لگے گا۔ اگر ہم پہلے ہی تصور میں کسی بھی بڑے سے بڑے حادثے کو سوچ لیں گے نا، تو اللہ نہ کرے اگر وہ حادثہ ہو گیا، وہ نقصان ہو گیا، وہ انسان دوسرا دنیا سے چلا گیا جس کا اندیشہ تھا، تو آپ ہوش گم نہیں کریں گے۔ اور اگر وہ نہیں ہوا ایسا بڑا حادثہ، تو آپ شکر کریں گے کہ مجھے تو بہت بڑے خطرے اور نقصان کا ڈر تھا، اللہ نے تو مجھے بچا لیا۔ تو ذرا سے دہرائیے، برا ہونے پر سوچئے اس سے بھی برا ہو سکتا تھا۔ آج اس اصول کو پلے سے باندھ لیں، یقین کریں میں کہہ سکتی ہوں کہ آپ نے موتی چن لیے اس کورس میں سے۔ لوگوں کو کتابوں کے پڑھنے پڑھانے کے بعد، کورسز کے بعد سرٹیفکیٹ ملتے ہیں، ڈگریز ملتی ہیں، وہ تو بہت چھوٹی چیز رہ جاتی ہے۔ اس طرح کی لائف ٹائم کیز ملنے کی، کی ورڈز ہیں یہ سارے، کس طریقے سے اللہ تعالیٰ نے آپ کو سکھا دیا کہ جو ہوا اس سے برا بھی تو ہو سکتا تھا۔ دا میٹر کین بی دا ورسٹ، اس سے تو اچھا تھا، چلو کچھ کیا ہے نا، کچھ تو ہے۔ اور وہی بات ہے کہ آدھا گلاس خالی ہے آدھا بھرا ہوا بھی تو ہے نا۔ فائدے کیا ہوں گے؟ کہ انسان پرسکون رہے گا، مزید برا نہ ہونے پر اللہ کا شکر گزار ہوگا، اور اسی طرح سے ذہن غم سے خالی، مسئلے کے حل میں مصروف رہیں گے، اور دنیا میں کوئی نہ کوئی ہمیشہ ہم سے زیادہ آزمایا جا رہا ہوتا ہے، ان کی طرف نظر کیجئے۔ اور اللہ کے نبی نے بھی یہی فرمایا تھا کہ دنیا کے معاملوں میں اپنے سے نیچے والوں کو دیکھو، اور دین کے معاملے میں اپنے سے اوپر والوں کو دیکھو۔ اللہ ہمیں ایسا ہی بنا دے۔ جب ہم دنیا میں اپنے سے ہمیشہ اوپر والے کو دیکھیں گے تو کیا ہوگا؟ روئیں گے، کوڑیں گے، ایک کو دیکھا اس کے کپڑے بڑے اچھے، کوڑن میرے کیوں نہیں، اب وہ گیا، اگلا آ گیا، شکل بڑی پیاری، کسی کے بچے بہت اچھے، کسی کے شوہر بڑی محبت والے۔ آپ دنیا میں ایک دن سکھ کا نہیں گزاریں گے۔ اور لکھ کے دیکھ لیجئے، اکثر لوگ جن کو خود پتہ نہیں ہوتا ویسے، لیکن وہ ڈپریشن کا شکار جو ہو جاتے ہیں نا، اس کی وجہ ہمیشہ اپنے سے ہائی سوسائٹی کے لوگوں میں اٹھنا بیٹھنا ہے۔ ذرا سا اپنا لیول نیچے کیجئے۔ سورت کاف کی ایک آیت آپ ہر جمعے کو پڑھتے ہیں، جس میں بندہ کیا کہتا ہے، اللہ تعالیٰ کا یہ حکم، وَاصْبِرْ نَفْسَكَ مَعَ الَّذِينَ يَدْعُونَ رَبَّهُمْ، اپنے آپ کو روک رکھیے ان لوگوں کے ساتھ، مراد ہے کہ ان کی کمپنی میں بیٹھیے اٹھیے، جو صبح و شام اپنے رب کو پکارتے ہیں، جو اللہ والے ہوتے ہیں، جو اللہ کی طرف جوڑتے ہیں، اور جو اللہ کے تھوڑے دیے ہوئے پہ بھی بڑے راضی ہیں نا۔ آپ ان کے ساتھ صرف ایک ہفتہ گزار کے دیکھیں، ایک عجیب خوشی آپ کے اندر آئے گی، اور اللہ تعالیٰ ہمیں پرسکون کر دے۔ اگلا ٹاپک دیکھیے، عافیت کے ساتھ روزی روٹی ملے تو پھر دنیا کو سلام ہو، یعنی بس ہمیں اس دنیا سے عافیت والی روزی چاہیے، یہ مراد ہے۔ 1400 ہجری میں ہم لوگ یمن کی حدود میں ایک دعوتی کیمپ میں تھے، جس کا افتتاح علی جناب شیخ عبداللہ بن باز نے کیا تھا۔ شریعہ فیکلٹی میں تفسیر کے استاد کے ساتھ ہم ابہا گئے۔ جب کیمپ کو واپس آئے تو ابہا تہامہ والی پہاڑی راستہ اختیار کیا، بار بار کے سیلابوں سے راستہ ٹوٹا پڑا تھا۔ ہمارے استاد تفسیر میں تو تاک تھے، لیکن کار چلانی بالکل نہیں جانتے تھے۔ نوٹ کیجئے کہ ایک استاد اگر پڑھانے میں اچھا ہے تو ضروری تو نہیں کہ وہ گاڑی بھی اچھی چلا لے۔ انہوں نے مجھے بھی ڈرائیو کرنے نہیں دیا، یا تو میرے ساتھ شفقت کی وجہ سے یا ڈر کی وجہ سے۔ چلانا نہ جاننے کے ساتھ اگر وہ آہستہ چلا لیتے تب بھی غنیمت تھا، لیکن وہ تو ایسے دوڑا رہے تھے جیسے کسی مقابلے میں ہو، حتیٰ کہ قریب تھا کہ وہ ہمیں کسی کھڈے میں گرا دے۔ وہ کار کو کنٹرول کرنے کی تو کوشش کر رہے تھے، اس کی چرچراہٹ سنائی دے رہی تھی۔ وہ رات زندگی اور موت کے بیچ ہم نے گزاری، کبھی موت کا خیال کر کے دنیا کو خیر بات کہتے، کبھی زندہ ہو جاتے۔ میرے دانت، پیر اور ہاتھ بھچے ہوئے تھے، یعنی صدمے میں تھے۔ کبھی جسم کو ڈھیلا چھوڑتا، اسے نصیحت کرتا، بہلاتا کہ بس یہ کٹھن گھڑی اب ختم ہوئی، یہاں تک کہ ہمیں کشادہ وادی میں پہنچ گئے۔ پانی زوردار برس رہا تھا، سامنے سیلاب تھا۔ ہم نے اس پر کم دھیان دیا، جب وادی کے بیچ میں پہنچے تو پانی چڑھنے لگا، حتیٰ کہ کار میں داخل ہو گیا۔ ناچار ہم اس سے اتر کر بھاگم بھاگ وادی کے پار نکلے۔ بیچ رات سے لے کر صبح تک اس کے کنارے بھوکے پیاسے بغیر گدے، بستر اور چادر کے پڑے رہے، کیونکہ موت کا انتظار تھا، اس لیے بچ جانے کو بھی غنیمت سمجھا۔ بڑا اہم نقطہ۔ اور سفر کی تھکان اور مشقت اور رت جگہ کے باوجود سلامتی ملنے پر اللہ کا شکر ادا کیا۔ صبح کے وقت مددگار پہنچے اور ہم واپس آئے۔ سبحان اللہ، کیا پتہ چلا آپ کو؟ دیکھیے، جملہ تو دل میں اٹک گیا کہ انتظار موت کا ہونا، تو پھر زندہ بچے پھر رہے ہیں نا، تو شکر ہے۔ گھٹنے درد کریں، الحمدللہ۔ کھانا ہضم نہیں ہو رہا، الحمدللہ۔ عموماً دیکھیے کہ بڑھاپے میں لوگ کیسے چڑچڑے ہو جاتے ہیں نا، اور ان کے پاس کوئی بھی اٹریکشن نہیں رہتی، لیکن شکر ہے موت سے تو بچے ہوئے ہیں نا۔ یہ زندگی کا خوبصورت رخ ہے، اس کو سمجھیے۔ پھر اسی سے ایک اور قصہ کہتے ہیں کہ اس سے مجھے اس امریکی کشتی کا قصہ یاد آیا جس کا ملاح دوسری جنگ عظیم میں شامل تھا۔ اس کی کشتی کو ایک راکٹ آ کر لگا، وہ سمندر میں ڈوب گئی۔ 13 دن وہ پانی کے نیچے رہا، ٹھنڈے پانی اور سوکھی روٹی کے علاوہ اور کچھ اس کے پاس نہ تھا۔ جب وہ سلامت رہ گیا تو اس سوال کے جواب میں کہ اس واقعے سے سب سے بڑا تجربہ اسے کیا ہوا، اس نے کہا، ان خوفناک ایام میں میں نے یہ سیکھا کہ جو سلامت ہو، روٹی پانی رکھتا ہو، تو سمجھو کہ اسے دنیا مل گئی۔ جی ہاں، یہ دنیا کیا ہے، اس کے جواب میں ہم پائیں گے کہ ہمیں زندگی کے وسائل میں 80% سے زیادہ حاصل ہے، تب اچھی زندگی ہے، اور جو امن، اطمینان اور راحت ہمیں حاصل نہیں، وہ محض 20% ہے۔ اس کو ہائی لائٹ کریں، جو ملا ہوا ہے وہ 80% ہے، جو نہیں بھی ہے تو وہ 20% ہے۔ تو پھر شکر کرنا ہے کہ شکوا کرنا ہے؟ دنیا میں اکثر لوگ ہماری تمہاری طرح ہی ہیں۔ استثنائی یعنی ایگزیمپٹ یا ایکسٹراڈنری، استثنائی صورت میں آفت امن سے بڑی ہوتی ہے، پھر بھی ہم اور آپ جو کمی ہے اس پر تو روتے ہیں، اور جو حاصل ہے اس پر خوش نہیں رہتے، جو نعمت فوت ہو جائے اس پر رنج کرتے ہیں، جو خیر پہنچے اس پر خوش نہیں ہوتے، جو تکلیف پہنچے اس پہ کافی افسوس ملتے ہیں، جو ہمارے پاس ہے اس پر شکر گزار نہیں ہوتے۔ بات وہی ہے جو الحمدللہ رب العالمین میں تھی، کہ جو شکر نہیں کرے گا وہ شکوا ضرور کرے گا۔ تو پھر عافیت کے ساتھ روزی روٹی پہ شکر کیجیے۔ آج بھی اگر ہم اس طرح کے ہو جائیں، نعمتوں کو یاد رکھیں، نہ شکریہ کو چھوڑ دیں، تو اللہ کی رحمتیں ہم پر بہت بڑھ کے نکلیں گی۔ تو کیا سیکھا آپ؟ دیکھیں کہ اللہ نے قریش والوں کو سورت قریش میں 2 نعمتیں یاد دلائیں، ایک بھوک میں کھانا کھلانا اور ایک خوف میں امن دینا۔ گویا کہ پتہ چلا کہ یہ 2 بھی بہت بڑی نعمتیں ہیں۔ آپ نے پر لیجئے، کھانا ہے آپ کے پاس کہ بھوک لگے گی تو کھا سکیں گے؟ آپ بولیے کھانے کی بات کرتے ہیں، آپ کئی مہینے تک کا کھانا ہے ہمارے پاس، بلکہ اس سے بھی زیادہ ہوگا، فریزروں میں اناج، غلہ۔ چلیے، امن میں ہے، کوئی جنگیں تو نہیں لگی ہوئی، کوئی شیر چیتے تو نہیں پھیر رہے، کوئی گھبراہٹ تو نہیں۔ تو مان لیجیے، لی الا فی قریش الا فیہم رقلت الشتاء والصیف والی کیفیت ہے، تو کیا کرے؟ فلیعبدوا رب ھذا البیت، پھر اپنے رب کی عبادت کیجیے۔ بندگی کا مقام یہ ہے کہ رب جو دے کہی الحمدللہ، اور جو رب نہ دے کہ الحمدللہ، اور جو دے کر چھین لے कहिए अल्हम्दुलिल्लाह, बस यही औकात है आपकी और मेरी। और इब्राहिम अलैहिस्सलाम की दुआएं क्या थीं? अपनी जुर्रियत के दुनियावी फ़ायदों में सिर्फ अमन और फलों की रोज़ियां मांगी थी। और अमन और रोज़ी, रोटी कह लीजिए, अब देखिए कि अमन के साथ सूखी रोटी भी है ना, तो जंग ज़दा इलाकों के लोगों को सोचिए जिनके पास अमन ही नहीं है। और इन बच्चों को सोचिए जो कूड़े से अपने लिए खाना चुनते हैं, सूखी रोटी से भी महरूम है। तो फिर क्या सीखा इन सारी चीज़ों में? पहली बात है दिल के सुकून का ताल्लुक बाहर के हालात से नहीं, अंदर से होता है। माजी पर कुलक उसे बदल नहीं सकता। दुनिया ज़्यादा भी हो तो ख़त्म हो जाती है, कम पर ही राजी रहना है। और तैयारी बेहतरीन की करनी है, लेकिन तैयार बदतरीन नतायज के लिए रहना चाहिए। और अमन और रोज़ी है तो और किसी चीज़ की ज़रूरत बाकी नहीं रहती। अल्लाह हमें ऐसा ही बना दे। अपने लिए दुआ कीजिए। इरादा, नियत, तमन्ना, ख्वाहिश, एक एक चीज़ बोलते कहते जाइए और अल्लाह से मांगते ही जाइए। बहुत कुछ देगा वो आपको, शर्त यह कि हम उससे लेने के लिए शुक्रगुजार बन जाएं। फिर अगला टॉपिक है अदावत की आग भड़कने से पहले ही बुझा दे, यानी अदावत में नहीं रहना, दुश्मनियों में नहीं जीना। वो एक ही दुश्मन काफ़ी है जिसको कहा फ़इन्नहु लकुम अदुव्वुम मुबीन। करना क्या है ज़िंदगी में? हमेशा दोस्तियाँ, मोहब्बतें, खूबसूरतियाँ, इसको तवज्जो देनी है। इसके साथ खुद को जोड़कर देखना है। और साथ ही साथ इस चीज़ का भी यकीन रखिए कि अपनी छोटी सी आम जिंदगी में एक बात जान रखिए, और वो क्या कि जब भी किसी तनकीद या मुखालफत पर अपना एतबार बहाल करना और हक वसूल करना चाहा, इससे नुकसान ही हुआ। इसके मानी ये समझते हैं ये कि इस तनकीद या मुखालफत की जो किसी की तरफ से पेश आती है, तहकीक करने और इसे गलत साबित कर देने से मेरा वक्कार और एतबार बहाल हो जाएगा। लेकिन मामला इसके बरक्स ही निकला। मेरे और इस शख्स के बीच में अदावत चलती रही। खसूमत कहते हैं झगड़े को, खसूम खिसाम है ना, झगड़ा। खसूमत बाकी रही, वो गलती पर मुसर रहा, यानी इसरार ही करता रहा अपनी गलती पे कि मैं ही ठीक हूँ। बिलाखिर मेरी तमन्ना भी ये हुई कि काश मैं तहकीक और तफ्तीश में न पड़ा होता, बल्कि इसके मुकाबले में सब्र, एराज, तहम्मुल और बर्दाश्त की पॉलिसी अपनाता। यही कुरान की भी तालीम है, फरमाया दरगुजर करो और जाहिलों से एराज करो। चाहिए कि अफो दरगुजर से काम लें। वो लोग जो गुस्सा पी जाने वाले और लोगों को माफ़ करने वाले हैं, अल्लाह ताला इन नेक कारों से मोहब्बत करता है। सूरह आले इमरान 134। जब वो नाराज़ होते हैं तो माफ़ कर देते हैं, सूरह शूरा। और अक्सर तरीके पर जवाब दो, देखोगे कि जिसके और तुम्हारे बीच अदावत थी वो पक्का दोस्त बन जाएगा। और सूरत फुरकान इबादुर रहमान आयत 63, जब जाहिल इन्हें मुखातिब बनाते हैं तो ये सलाम कहते हैं, वाइज़ा खातबहुमुल जाहिलून क़ालू सलामा। लिहाजा किसी शख्स के मुंह से बुरी बात सुनो तो इसे जवाब ना दो। जवाब देने से वो 10 गुना बुराई करेगा। तुम्हारी हज़्फ़ करे तो इसे टाल दो, गोया तुमने सुना ही नहीं। ये बहुत बड़ी बात है। और याद रखिए कि बेटियों को पल्लू में बांध कर देने वाली ये नसीहतें हैं, तो इंशाल्लाह घर नहीं टूटेंगे इल्ला माशाल्लाह। अगर कोई तुम्हारा मजाक उड़ाए यानी हज़्फ़ करे, ऐसे टाल दो गोया तुमने सुना ही नहीं। अगर तुमने भी जवाब में हज़्फ़ लिखी तो लोग इन चीज़ों में लग जाएंगे, अदीब नहीं महफूज रखेंगे। कोई तुम्हारे खिलाफ तुंदो तेज मकाला लिखे तो तजाहुल यानी जहालत से काम लेकर इसे मर जाने दो। कोई हसद से तुम पर नकद यानी तनकीद करे तो तगाफुल बरत जाओ यानी इग्नोर कर दो, गफलत बरतो। बुजुर्गों ने कहा है कि बर्दाश्त कर लेने से मसाइब दफन हो जाते हैं। शायर कहता है कि लुबालब यानी ऊपर तक भरे हुए समंदर में कोई नादान पत्थर खींच कर मारे तो इसका क्या बिगड़ेगा कि समंदर का पानी पाक है, इसका मुर्दार हलाल है। पानी ज्यादा होगा हत्ता के दो बड़े मटकों के बराबर भी होगा तो इससे कुछ ना बिगड़ेगा। ऐसे ही साबिर और गयूर आदमी होता है। ऐप चीनों से यानी ऐप लगाने वालों से वो महफूज रहता है। तुम्हारा ऐप जो ही जड़कटा है, जो लोग फजूल बात करते हैं, अल्लाह इसको इनसे बचाता है। और अल्लाह ताला तो अपने नबी को भी कहते हैं फ़इन्ना का बिया युनीना, कि आप तो हमारी निगरानी में हैं। तो फिर क्या खूबसूरत बात सीखी इसमें हमने, अपने अमल का नुस्खा, अपने आप को खुश रखने का राज, कि दुश्मनियाँ ना पालें। देखिए हम तो अपनों से पाले बैठे हैं, गैरों को छोड़िए, दुश्मनों को छोड़िए, मुखालिफों को छोड़िए, हासिदों को छोड़िए, हम तो अपने खून के रिश्तों से दुश्मनियाँ पाले बैठे हैं, दोस्तों से दुश्मनियाँ, शौहर बीवी दुश्मन, एक दूसरे के औलादें दुश्मन, अल्लाह की बना। तो आज से दुश्मनियों की आग को भड़कने से पहले बुझा दें। और सूरह आराफ 199 में जो कहा गया कि आप दरगुजर इख्तियार करें, नेक काम की तालीम दें और जाहिलों से किनारा हो जाए, इस पे अमल कीजिए। आप देखिए कि तनकीद या मुखालफत का मुकाबला करने का तरीका क्या है। पहली बात है सब्र कीजिए, उसकी बात से एराज कीजिए, यानी हर बॉल तो नहीं खेली जाती ना, आप हाथ पीछे कर लें वो बॉल ऊपर से गुजर जाएगी, ये है एराज। फिर तहम्मुल के साथ बर्दाश्त कीजिए और फिर बर्दाश्त, इंशाल्लाह तनकीद और मुखालफत आपका नुकसान नहीं करेगी। और जो आयतें हमने पढ़ी, जो खूबियाँ थी इंसानों की, आप देखिए कि सूरत आल इमरान में जो बात है ना कि वल काज़िमीन अल गैज़ वल आफ़ीना निन्नास वल्लाहु युहिब्बुल मुहसिनीन, इस पे मैमून बिन मेहरान की मारूफ रिवायत आपने सुनी होगी कि जिनकी लौंडी से उनके हाथ पर गरम गरम शोरबा गिर गया और उसको मारने के लिए जब उठे तो लौंडी ने कहा कि वल काज़िमीन अल गैज़, तो पीछे हो गए, कहने लगी वल आफ़ीना निन्नास, तो कहने लगे तुझे माफ कर दिया, तो कहने लगी वल्लाहु युहिब्बुल मुहसिनीन, तो कहा जा तू फिर अल्लाह के लिए आज़ाद है। इसी तरह का एक वाक़या अहनफ बिन कैस से भी मरवी है। तो क्या पता चलता है कि माफ़ कीजिए, याद रखिए हमें अल्लाह से बहुत माफ़ियाँ चाहिए। अल्लाहुम्मा इन्नका अफ़ुव्वुन तुहिब्बुल अफ़्वा फ़ाफ़ु अन्नी, तो जो माफ़ियाँ चाहिए वो माफ़िया दीजिए, लेने से पहले देने वाले बने। तोहफ़ा दरगुजर से मुतल्लिक जो अहादीस हैं हमें यही सिखाती हैं। चंद रिवायात देख लीजिए इस मौजू पे, अबू दाऊद की रिवायत है 4779 अब्दुल्ला बिन मसूद से, फरमाए तुम किस शख्स को पहलवान कहते हो? हमने कहा जो लोगों को पिछाड़ दे यानी हरा दे रेसलिंग में। नहीं, पहलवान वह जो गुस्से के वक्त अपने आप को काबू में रखे। खुद से पूछिए गुस्से में मेरे क्या हालात होते हैं। लोग कहते वैसे मैं बड़ी अच्छी हूं पर मुझसे गुस्से पे काबू नहीं पाया जाता। फिर पहलवान तो ना बने ना, फिर गुस्सा तो आपका आपको ही खा गया, दूसरे को तो आप क्या कहते। इसी तरह अबू मामा की रिवायत है कि जिसने कुदरत के बावजूद किसी को माफ कर दिया तंगी के दिन, तो अल्लाह ताला उसको माफ कर देगा। ये मौजम अल कबीर की रिवायत है 7585। तो माफ़ कीजिए, माफ़ कीजिए, अफ़ो दरगुजर से काम लीजिए। और जैसे कि आपको जो हुक्म दिया गया था कि अफ़ो दरगुजर से काम लीजिए, तो आपको मुझे भी यही करना है। और आप देखिए हमारे प्यारे नबी की ज़िंदगी में कितनी मिसालें हैं। अबू सुफियान को माफ़ कर दिया जिन्होंने कई बार मदीना में हमला किया था, और फ़तेह मक्का के बाद तो सभी को माफ़ कर दिया जिनमें खैर थी, वो इस्लाम की तरफ आ गए। इसी तरह बख्शी को माफ़ कर दिया जिसने आपके अजीज़ चचा हज़रत हमज़ा को शहीद किया था। हिंदा को माफ़ कर दिया जिसने हज़रत हमज़ा का कलेजा निकाल कर दांतों से चबाया था। और अब्दुल्ला बिन उबई जो रईसुल मुनाफिकीन था, जो आपको मुस्तकिल अजियतें देता था, उसको भी माफ़ कर दिया। तो फिर आपको मुझे अल्लाह के नबी से माफ़ करना सीखना है। माफ़ी बहुत बड़ी बात है। इसको अशार की सूरत में किसी ने कहा कि फितने को जहां तलक हो दीजिए तस्कीन, जहर उगले कोई तो कीजिए बातें शीरी। गुस्सा गुस्से को और भड़काता है, इस आरजे का इलाज बिल मिसल नहीं। अल्लाह अकबर, अल्लाह में अपने ऊपर काबू पाने वाला बना। देखिए चंद लम्हे होते हैं, वो इंग्लिश का एक जुमला जो एंगर मैनेजमेंट में बोला था के हु स्टैंड्स इन एंगर ही सेट्स विथ गिल्ट, जो गुस्से में खड़ा होता है ना, फिर उसको गिल्ट के साथ बैठना पड़ता है, क्योंकि या तो वो प्लेट तोड़ेगा, या किसी को थप्पड़ मारेगा, या कोई ऐसा जुमला मुंह से बोल देगा जिस पे दूसरी तरफ भड़क जाएंगे लोग। तो क्या कीजिए, बर्दाश्त कीजिए, यही है खुश रहने का राज़।